अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम प्रस्तुत म पुष्प बराल। हामीले आज अर्जुनधारा खबरमा अहिले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र स्थानीय तहले गरिरहेका कामहरू, राजनीतिक दलहरूले गरिरहेका कामहरूलाई हामीले यो कार्यक्रममा जोड्ने विशेष प्रयास गर्दैछौँ। यतिखेर मुलुकको राजनीतिक परिस्थिति, दुईटा मुलुकका ठुला राजनीतिक दलहरूले चाहिँ मुलुकको नेतृत्व गरिरहेको अवस्थामा र जनताले धेरै आशाहरू अपेक्षाहरू गरेको अवस्था पनि रहेको छ। यी अवस्थाहरू रहँदाखेरि जनताहरूले सोचे अनुरूप कामहरू हुन्, जनताका समस्याहरू हरेक ठाउँमा सुनवाई होस् भन्ने जनताहरूको चाहना रहेको हुन्छ। यतिखेर मुलुकको आर्थिक अवस्था अथवा मुलुकमा चाहिँ केही सङ्कटग्रस्त अवस्थाबाट अलिक पार लागेको हो कि, अब चाहिँ मुलुकमा चाहिँ आर्थिक अवस्था अथवा चलायमान बन्न सक्छ कि, विभिन्न गतिविधिहरू, विकास निर्माणका कामहरू पनि यो सङ्क्रमणकालीन अवस्था जस्तो भएर केही अवरुद्ध भएको महसुस हुने, व्यापार बिजनेस हरेक कुराहरूमा पनि अलिकति असहज परिस्थिति निर्माण भएको हो कि भन्ने अवस्थामा पनि अहिले दुईटा ठुला दलहरूले मुलुकको नेतृत्व गरिरहँदाखेरि केही आशा जनतामा पलाएको पक्कै पनि हो। तर यो आशा अनुरूप अहिले चाहिँ राजनीतिक दलहरूले जिल्ला स्तरमा, जिल्ला जिल्लामा चाहिँ के गरिरहनु भएको छ? अहिले त द्विदलीय संयन्त्रहरू पनि निर्माण गरिएका छन्, हरेक जनतासँग जोडिएका गतिविधिहरू सञ्चालन गर्न यी संयन्त्रहरूले कसरी काम गरिरहेका छन् र यी संयन्त्रहरू के का लागि बनेका हुन् भन्ने खालको जनतामा एक किसिमको खुल्दुली पनि छ। आज यसै विषयलाई उजागर गर्नका निम्ति मैले नेकपा एमालेका झापाका अध्यक्ष प्रेम गिरीसँग कुराकानी गर्ने प्रयास गरेको छु। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ। प्रेम सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
नमस्कार सर, धन्यवाद छ।
हजुर, अहिले पछिल्लो चरण चाहिँ मुलुकमा आर्थिक चलायमान सुस्त भएको, विकास निर्माणहरू अलिक गतिहीन भएको, जुन चाहिँ जनताले चाहेअनुसार चाहिँ नभइरहेको भन्ने खालको जनताको एक किसिमको बुझाइ हुँदाहुँदै अहिले दुईटा ठुला राजनीतिक दलहरूले मुलुकको नेतृत्व गरिरहँदाखेरि पनि अहिले द्विदलीय संयन्त्र पनि निर्माण गरिएको छ, जसलाई आर्थिक चलायमान बनाउन, विकासको गतिलाई अगाडि बढाउन भनिएको छ। यो द्विदलीय संयन्त्रले चाहिँ जिल्लामा कसरी काम गर्छ? अहिले तपाईँहरूले जिल्ला जिल्लामा अथवा अझ भनौँ न नगर नगरमा पनि तपाईँहरूले संयन्त्र निर्माण गरिसक्नु भएको छ, यी संयन्त्रको काम, कर्तव्य, अधिकार के होला?
अब 72 सालको संविधान पछि
हजुर
नेकपा एमाले, नेपाली कङ्ग्रेस, अब माओवादी पार्टी लगायतका संसदीय पार्टीहरू जो लोकतन्त्रलाई विश्वास गर्छन् उनीहरूको मेहनतमा यो संविधान जारी भयो र यसको कार्यान्वयन भइरहेको छ। अब यो संविधान समय अनुकूल यसका कतिपय विषयहरूलाई समय अनुकूल बनाउनु पर्छ भन्ने हिसाबले मुख्य उद्देश्य यो राखेर नेकपा एमाले र नेपाली कङ्ग्रेसले केन्द्रमा द्विदलीय संयन्त्र गठन गरेर अहिले एमालेको नेतृत्वमा सरकार र कङ्ग्रेस सत्ता साझेदारको रूपमा हामी दुई दल मिलेर अहिले अघि बढेका छौँ।
हजुर,
अब तपाईँले जिल्लासँगै सरकार राखेर विषय उठान गर्नुभएको हुनाले त्यो संयन्त्र अहिले सबै जिल्लाहरूमा गठन भएको छ, पार्टी केन्द्र, संसदीय दल केन्द्रको निर्देशन अनुसार। र हामीले पनि झापामा द्विदलीय संयन्त्र गठन गरेका छौँ।
हजुर,
अब यो संयन्त्रले पालिका स्तरसम्म र तल तलसम्म पनि आफ्ना संयन्त्रहरू गठन गर्छौँ र अहिले त्यो खालको निर्देशन पनि गरिसकेका छौँ। यसको मुख्य उद्देश्य बमोजिमको कार्य भनेको वर्तमान संविधान र यसले दिएका लोकतान्त्रिक अधिकारहरू र त्यसको चाहिँ अभ्यास, यो व्यवस्थाको विकास जस्ता कुराहरू र व्यवस्थाप्रति जे निराशा, जे खालको कुण्ठा ल्याउनलाई कतिपय चिजहरूले काम गरिरहेको छ त्यो कुरामा जनतालाई भ्रम पार्ने कोसिस भइरहेछ, त्यो भ्रमबाट मुक्त गर्ने काम र यो व्यवस्थाप्रति भरोसा जगाउने, किनभने यो व्यवस्था उत्कृष्ट छ र यो व्यवस्थाप्रति आशा जगाउने कुरा नै यो संयन्त्रको पहिलो काम हो,
हजुर,
नम्बर एक। अब दोस्रो कुरो, यो अहिले जे किसिमका यो निर्वाचन प्रणाली छ संविधान बमोजिम, ठुला राजनीतिक दलहरू बाहिर बस्ने अनि अब साना राजनीतिक दलहरूले खेलो फड्को गर्ने र कतिपय पपुलिजमको एक किसिमको हावा हुण्डरीले जनतामा भ्रम पैदा गर्ने र व्यवस्थाप्रति नै जे किसिमको आक्रमण गर्ने खालका दुष्प्रयासहरू भइरहेका छन्, यो चिजलाई रोक्नपर्छ। हामीले हिजो गल्ती गर्यौँ, एमाले र कङ्ग्रेस जस्ता पार्टीहरूले आफ्नो अवस्थालाई राम्रो बनाउन अर्काको खण्डनको नीति हिजो हामीले लियौँ, अर्काको खण्डन आफ्नो समर्थन भन्ने नीति लिँदा त्यसले भलो गरेन, जनतामा त्यसले झन् वितृष्णा आयो। त्यसैले हामी सहकार्यको वातावरणबाट यो व्यवस्था हामीले प्राप्त गरेका हौँ, यो अवस्था प्राप्त गरेका हौँ। यसको संस्थागत उचाइका निम्ति, देशको विकासका निम्ति, अहिले देशमा परेको अर्थतन्त्रको जुन किसिमको एउटा असजिलो अवस्था छ, यो त विश्वव्यापी रूपमा छ, आर्थिक मन्दी जस्तो कुरा विश्वले बिहोरेको छ, हामीले पनि विभिन्न खालको अप्ठ्याराहरू कोरोना पछिको कालमा धेरै एउटा अप्ठ्यारो खालको स्थिति छ, विकास कार्यहरूमा पनि जुन किसिमले जानुपर्ने त्यो किसिमले गए तापनि सार्थक निष्कर्षमा पुर्याउन सकिएको छैन, त्यसलाई ठिक ढङ्गले ट्र्याकमा हिँडाउनको लागि अब मिल्नुपर्छ भन्ने नै हिसाबले हामीले यो संयन्त्र गठन गरेर तल तल त्यस किसिमको जागरण पैदा गर्ने गरी यो अहिले संयन्त्र गठन भएको हो, त्यही किसिमले कामहरू तल शुभारम्भ भएको छ।
यो अलिकति जनताको बुझाइमा चाहिँ जस्तै सरकार एमाले र काङ्ग्रेस मिलेर बनेको छ, एमालेको नेतृत्वमा सरकार छ, अब यो सरकारलाई टिकाउनका लागि चाहिँ विभिन्न व्यक्तित्वहरूलाई जिम्मेवारी बाँड्न मात्रै संयन्त्र बनेको जस्तो पनि देखिन्छ। एक किसिमले हेर्ने हो भने उहाँहरूलाई चाहिँ काम दिने अथवा एमालेको भएको ठाउँमा काङ्ग्रेसले निगरानी गर्ने, काङ्ग्रेसको नेतृत्व भएको ठाउँमा एमाले निगरानी गर्ने खालको वातावरण बनेको हो कि वास्तवमै अहिलेको चलायमान अर्थतन्त्र जुन गतिमा अगाडि बढ्नु पर्थ्यो त्यो गतिमा अगाडि बढ्न नसकेको अवस्थामा विज्ञहरूलाई ल्याएर अथवा जानकारहरूलाई ल्याएर संयन्त्र मार्फत विकास निर्माणलाई अगाडि बढाउने हो, यो चाहिँ अलिक प्रष्ट बताइदिनुहोस् न।
यसमा दुविधै छैन, यो सरकार अब 84 जान्छ, अब केही समयपछि नेपाली कङ्ग्रेसको नेतृत्वमा फेरि सरकार बन्छ र एमाले सत्ता साझेदार बन्छ,
हजुर,
अहिले एमालेको नेतृत्वमा सरकार छ, कङ्ग्रेस सत्ता साझेदार छ, यसरी यो सरकारलाई हामी अब यसको पूर्ण अवधिसम्म आलो पालो प्रणालीबाट सञ्चालन गर्छौँ, त्यो कुरामा कुनै सन्देह छैन। अब तलसम्मको संयन्त्रको औचित्यको कुरा गर्नुहुन्छ भने अस्तिको उपनिर्वाचन हेर्नुभयो नि यहाँले, त्यो उपनिर्वाचनमा अब जति पनि संसदीय आस्थामा रहेका दलहरू, लोकतान्त्रिक आस्थामा रहेका दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्दा मात्रै पनि तपाईँले देख्नुभयो नि पपुलिजमको हुइयाँ मचाउनेहरू त एक ठाउँ त अब कसो कसो कसैको हार भरोसामा छिरे, त्यसपछि त सबैतिर जमानत जफत भएको देख्नुभयो नि।
पक्कै पनि
आखिरी हामीले एउटा हिजो गालीको संस्कृतिबाट आज कम्तीमा रचनात्मक प्रतिस्पर्धाको संस्कृतिमा मात्रै रूपान्तरण गर्दा पनि जनता त यो व्यवस्थाप्रति नै आशावादी छन् भन्ने कुराको एउटा नमुना त अस्तिको सानो उपनिर्वाचनले देखायो। त्यसैले अहिले तल तलसम्म संस्था लगायतका जति पनि विङ्सहरूको परिचालनको सन्दर्भ छ, एकापसमा ध्वंसात्मक प्रतिस्पर्धा हुँदाखेरि परेको क्षतिलाई मनन गरेर ती कुरामा रचनात्मकता दिउँ, प्रतिस्पर्धा गर्ने हो भने रचनात्मक हिसाबले गरौँ, मिल्न सक्ने र जोडिन सक्ने ठाउँमा हामी सहकार्यको भूमिकाबाट जाउँ भन्ने हिसाबले हामीले त्यति काम गर्दा मात्रै पनि एउटा सन्देश अहिले नै यति छोटो अवधिमा हामीले प्राप्त गरेका छौँ। अब देशमा भूमिको विषय छ, हेर्नुहोस्, सुकुम्बासी समस्या, अव्यवस्थित बटुवासीको समस्या समाधानको विषय छ, राजस्व परिचालनको विषय छ, राष्ट्रिय पुँजी निर्माणको विषयहरू छ, अस्थिरतालाई अन्त्य गरेर देशमा स्थिर शासन प्रणाली स्थापित गर्ने विषय छ। यी विषयहरूलाई मनन गरेर नै हामीले यो संयन्त्रहरू बनाएका हौँ कि यो कसैलाई अड्याइरहन या टिकिरहन भन्दा पनि यो लोकतन्त्रको संस्थागत उचाइ कायम गर्न, देशको अर्थ प्रणालीलाई सुदृढ बनाउनको निम्ति, शासन प्रणालीहरूलाई सही ढङ्गले लानको लागि, संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्नको लागि, सबै कुराको लागि हिजो पनि जति बेला एमाले कङ्ग्रेस लगायतका राजनीतिक शक्तिहरू मिले त्यो बेला जस्तो सुकै परिणाम पनि हात लाग्न सकेका छ, जति बेला उनीहरू मिलेनन् लोकतन्त्र पनि हरण भएको छ नि। त्यसो भएको हुनाले यी औचित्य र आवश्यकताकै आधारमा हामी हिँड्या हौ, केवल यो सत्ताको भागभण्डाको विषय बनाएर त्यति सानो सोचाइ राखेर रा अहिले यो संयन्त्र गठन भएको होइन।
अब अध्यक्षज्यू, यसै विषयमा मलाई एउटा प्रश्न गर्न मन लाग्यो। जस्तै अब पनि यो मुलुकमा एकल बहुमत प्राप्त गर्ने गरी चाहिँ दलहरूले मेहनत गर्नुपर्ने ठाउँमा आज पनि हामी सहकार्यकै कुरा गर्छौँ, अथवा दुई दल मिलेर मात्रै चाहिँ राज्य मुलुक सञ्चालन हुने अवस्था देखिएको जस्तो हामीलाई महसुस हुन्छ, अथवा जनताहरूलाई महसुस हुँदै हुँदैछ। अब 84 निर्वाचन हुँदैछ, तपाईँहरूले मिसन 84 लागि धेरै कार्यक्रमहरू अगाडि पनि बढाउनु भएको छ, नेपाली काङ्ग्रेसले पनि गर्छ, तर पनि अझै पनि एकल बहुमतको विश्वास चाहिँ दलहरूले गर्न सकेका छैनन्। अब नेकपा एमाले चाहिँ कसरी अगाडि बढ्छ त?
पहिलो हामी निर्वाचन प्रणालीलाई रिथिङ गर्नुपर्छ, त्यही कारण हामी संविधान संशोधनको औचित्यलाई ध्यानमा राखेर त्यो चाहिँ कङ्ग्रेसले एक्लै चाहेर, एमाले एक्लै चाहेर, अथवा देशका सबै राजनीतिक दलहरूले एउटा साझा सहमति गरेर नगइकन यो संविधान त 2/3 मेजोरिटी चाहियो नि त। अहिलेको हाम्रो निर्वाचन प्रणाली पनि यो किसिमको बाधा छ, हेर्नुहोस् होइन। अब त्यसैले गर्दा हामी मिसन 84 पुग्दा हामी संविधान संशोधनको एजेन्डामा पनि पुगिसकेका हुन्छौँ, र संविधान संशोधन गर्न जरुरी छ। अहिलेको निर्वाचन प्रणाली बाधक छ। अब जुन समानुपातिक निर्वाचन प्रणाली छ, जनताका त्यसमा हामीलाई थुप्रै सुझावहरू छन्। पालिकाहरू हामीले 753 पालिका बनायौँ, यो आफैमा सङ्ख्या अधिक भएको छ। पहाडतिर हेर्नुहुन्छ भने अब हिजो थुप्रै चाहिँ पालिकाहरू जोडेर चाहिँ अब तपाईँको चाहिँ पालिका गठन भयो, वार्डमा आर्थिक अधिकार छैन, सेवा लिन झन् टाढा जानु पर्यो सेवाग्राहीले, यसले पनि एउटा असन्तुष्टि पैदा भएको छ। त्यसैले भोलि अब थ्रेस होल्डकै विषय भयो होइन, अनि चलखेल गर्ने एकदमै अब मेजोरिटी कायम नहुने चलखेल गर्ने एकदम धेरै अवस्थाहरू सिर्जना भएर जहिलेसुकै अस्थिरता भयो। त्यसैले हामीले प्राइम एजेन्डा, प्रमुख एजेन्डा नै संविधान संशोधनलाई बनाउने, यो निर्वाचन प्रणाली लगायतका अघि मैले जे शासकीय स्वरूपहरूका विषय छन् यी विषयहरूलाई समेत सम्बोधन गरेर मिसन 84 पुग्दाखेरि यो अहिलेको जुन किसिमको अप्ठ्यारो खालको निर्वाचन प्रणाली छ यो सुधार गरेर निश्चितै रूपमा प्रतिस्पर्धी दलहरू, प्रजातन्त्रमा विश्वास गर्ने प्रतिस्पर्धी दलहरूले नै शासन गर्नुपर्छ, प्रतिपक्षमा बस्नुपर्छ भन्ने मान्यता 84 स्थापित गर्ने गरी हामीले यो अहिलेको संयन्त्रको अभ्यासहरू त्यसरी जान्छ।
जस्तै प्रेम सर, तपाईँले अहिले केन्द्रीय राजनीति भन्नुभयो होइन, जस्तै केन्द्रीय सरकारले भन्दा अहिले स्थानीय सरकारले चाहिँ प्रभावकारी अथवा जिम्मेवारी विकासलाई अगाडि बढाएको देख्न सकिन्छ, अलिक प्रभावकारी कामहरू भएको देखिन्छ, बजेटहरू सक्ने कुरामा आएका बजेटहरूलाई पुरा गर्ने हिसाबमा पनि स्थानीय सरकारहरू अगाडि देखिन्छन्। अब आज तपाईँले स्थानीय सरकार चाहिँ धेरै भए यिनीहरू चाहिँ देशले धान्न चाहिँ मुस्किल पर्ने जस्तो कुरा उठाउनु भएको छ, किन स्थानीय सरकारप्रति अझै पनि विश्वास छैन र जनतामा?
पूर्ण विश्वास छ स्थानीय तहमा। स्थानीय तहको संख्या घटाउन सकियो भने अरू अधिकार सम्पन्न बनाउनु पर्छ होइन,
हजुर,
वडाको संख्या बढाउनु पर्ने देखिन्छ, वडालाई आर्थिक अधिकार सहितको अझ आर्थिक अधिकार सम्पन्न वडा बनाउनु पर्छ। यस्ता विषयहरू चाहिँ भोलि अब संविधान संशोधनको सन्दर्भमा यो अहिले बहसको मात्र विषय बन्छ,
हजुर,
स्थानीय तहलाई अझ अधिकार सम्पन्न बनाउन अहिलेको भूगोल सानो भयो, अहिलेको जनसङ्ख्या कम भयो, अहिलेको अधिकार कम भयो, अहिले स्वशासनको भाव स्थानीय तहलाई दिलाउनको लागि पनि हामीले संख्या घटाउनु पर्ने हुनसक्छ। यो त मेरो निजी विचार हो अहिलेको हकमा, होइन वडाको संख्या बढाउनु पर्छ र आर्थिक अधिकार दिनुपर्छ, यो पनि मेरो निजी विचार हो होइन। यो भनेकै के हो भन्दाखेरि अधिकारलाई अहिले जुन किसिमले निक्षेपण गरिएको छ स्थानीय तहमा, अब यो यसले मात्रै पुगेन, यसलाई अझ थप्नेर अझ सबलीकरण गर्न जरुरी छ। र अहिले स्थानीय तहले जे सेवा प्रवाह गरेका छ त्यो ठिक छ तर पुग्दो छैन, यसलाई अझ बढाउनु पर्छ र यसलाई अझ शक्ति सम्पन्न बनाएर लिएर जानुपर्छ। त्यसको निम्ति त संविधान संशोधन नगरी हुँदैन, त्यसका चाहिँ आधारभूत मान्यताहरूलाई ख्याल गरेर हामीले केन्द्रले समशासनको भाव व्यक्त गर्नुपर्छ र स्थानीय तहलाई आफैले आफैलाई शासन गर्ने स्वशासनको एउटा अनुभूत गराउने गरी हामी जानुपर्छ र यसलाई अरू बढी शक्ति सम्पन्न बनाउनुपर्छ।
अब तपाईँले एउटा प्रसङ्ग अघि उठाउनुभयो, अहिलेका नयाँ दल जुन पपुलर भएर केही समय उदाउँछन् र छिटै तिनीहरूको अस्तित्व सकिन्छ भन्ने खालको कुराहरू उठाइरहँदा, अहिले ठुला राजनीतिक दलहरूप्रति पनि मान्छेले भरोसा गर्न कम भरोसा गर्न थालेका छन्। जस्तै काठमाडौँ महानगरपालिकाकै उदाहरण दिउँ, जहाँ चाहिँ लामो समयदेखि एमालेले आफ्नो प्रतिष्ठा कायम गरेको ठाउँ लगायत यस्ता यस्ता ठाउँ थिए जहाँ राजनीतिक ठुला राजनीतिक दलहरूले पकड जमाएका ठाउँमा पनि नयाँ राजनीतिक अथवा नयाँ शक्ति उदाएका छन्। अहिले देशभरि मुलुकभरि पनि युवाहरू विशेष गरेर सामाजिक सञ्जालमा पनि हामी पाउन सक्छौँ नयाँ दलहरूप्रतिको समर्थन बढेको छ। अब ठुला दलले के गर्नु पर्ला त आफ्नो अस्तित्व बचाउनका लागि, अझ मजबुत पार्टी निर्माण गर्नका लागि? अहिले नेकपा एमाले के गर्दैछ, आगामी दिनको योजना कसरी बनाउँदै हुनुहुन्छ तपाईँ?
यस्तो हो, अब हिजो जति पनि संसदीय प्रणालीमा लोकतन्त्रमा अहिलेको प्राप्त व्यवस्थामा लगानी गर्ने यो लामो श्रृङ्खलाबाट आएका दलहरूमा राजनीतिक संस्कारको कमी भयो, अर्काको खण्डन नै आफ्नो समर्थन त हामीले नीति लियौँ अनि मतदाता रिसाउँदैन। अहिले मतदाताले रिसाएर यी दलहरूलाई शिक्षा दिएको हो, यो दलप्रतिको वितृष्णा हुँदै होइन, यो व्यवस्थाप्रतिको वितृष्णा हुँदै होइन। त्यो बेला अब मौका छोप्ने शक्तिहरू उदाउनु स्वाभाविक हो, यो मैदानमा उनीहरू उदाएर प्रतिस्पर्धामा आउने कुरा, क्षणिक प्रतिस्पर्धामा आउने कुरा, यो स्वाभाविक छ। जब दलहरूले आफ्नो संस्कारयुक्त राजनीतिलाई ठिक ढङ्गले ठिक ट्र्याकबाट लिएर जान्छन्, जनताले खोजेको त सुशासन हो, जनताले खोजेको विकास हो, समृद्धि हो, ती कुरामा दलहरूले मत एक गरेर ठिक ढङ्गले जान चुक्दाखेरि नै यो अवस्था आएको हो।
पक्कै पनि
त्यही कुरालाई रिथिङ गरेर अहिले लु अब हामी त्यसरी होइन, जे सिस्टम हामीले ल्यायौँ यो सिस्टमलाई सुदृढ बनाउन र जनतालाई सुशासन दिनको लागि हामी एकअर्कामा एउटा नर्म्स बनाऊ, एउटा भ्यालुजबाट चलौँ भन्ने ठाउँमा दलहरू आएका छन्। र अस्तिको उपनिर्वाचनमा तपाईँले करेक्सन भएको पनि देख्नुभयो नि त, त्यो त परिणामले देखाएको छ नि त, त्यो त मैले बोल्ने होइन तथ्याङ्कले बोल्छ। त्यसो भएकोले अब हामी नेकपा एमाले हामी मिसन 84 चाहे त्यो जुनसुकै तह होस् त्यो तहमा यो त एउटा सर्वाधिक लोकप्रिय पार्टी हो र जनमतको हिसाबले विगतको आँकडालाई हेर्नुहुन्छ भने सबभन्दा धेरै पपुलर भोट प्राप्त गरेको पार्टी हो। हाम्रो सङ्गठनलाई अब खिया लाग्नबाट जोगाउँदै यसलाई चुस्त र दुरुस्त बनाउने, जनताको समर्थनलाई घनीभूत बनाउने जरा केन्द्रित अभियान त अहिले हामी सञ्चालन गरिरहेका छौँ। कि जरा हामी आफूलाई ठान्छौँ र माटो हामी नागरिकलाई ठान्छौँ, माटोसँग जरा कति पकडमा राख्न सकिन्छ भन्ने हिसाबले हामीले मिसन 84 मद्दत पुग्ने गरी हाम्रो सङ्गठनलाई चुस्त दुरुस्त बनाउने र जनतासँगको सम्बन्धलाई घनीभूत बनाउने, हाम्रा शासनका सन्दर्भमा हाम्रा जनप्रतिनिधिको माध्यमबाट गर्नुपर्ने कामहरूलाई जवाबदेहितापूर्ण ढङ्गले गर्ने गरी हामी त्यो मिसन बनाएर अहिले एमाले हिँडेका छ। कङ्ग्रेसले अस्ति त्यही अभियान चलायो, माओवादी पार्टीले त्यही ढङ्गले गएको छ र लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने सबै राजनीतिक पार्टीहरू तपाईँ देखिरहनु भएको छ होइन, यी ठुला राजनीतिक पार्टीहरू 1, 2, 3, 4 जुन जुन शक्तिहरू छन् ती सबै शक्तिहरू अहिले जरा केन्द्रित हिसाबले आफ्ना अभियानहरू चलाएर गएका छन्, जसले गर्दा यो एउटा राजनीतिक पार्टीहरूले एक आपसमा ध्वंसात्मक प्रतिस्पर्धा गरेको ठाउँबाट रचनात्मक सहकार्यको वातावरण जुन गर्दै जाँदा भोलि हामी स्वस्थ प्रतिस्पर्धाबाट जान्छौँ र जनतालाई यो लोकतन्त्रप्रतिको जे खालको अहिले चाहिँ रिसानी छ, रिसाइरहेका छन् जनताहरू, ल है हामीले गल्ती गऱ्यौँ भनेर हामी जान्छौँ र हामी सुध्रिन्छौँ भनेर जान्छौँ, अब त्यो ढङ्गले हामी जाने योजनाका साथ अहिले लागेका छौँ, सबै दल लागेका छौँ।
अहिले
एमाले मात्रै होइन,
अहिले यो जुन सुध्रिने कुरा गरिरहँदाखेरि पार्टी पनि आन्तरिक शुद्धिकरणमा लागे जस्तो नि, केही आफ्नै पार्टीका चाहिँ नाम चलेका नेताहरूलाई पनि कारवाहीको प्रक्रिया गरेको, पार्टीले गरेका निर्णयहरूका चाहिँ विपक्षमा मत राख्नेहरूलाई पनि कारवाही गरेको हामीले सुन्न पाएका छौँ। यो केन्द्रदेखिकै शुद्धिकरण अब जिल्लासम्म पनि आउने हो?
यस्तो हो, अब पार्टी एउटा अनुशासनमा चल्नुपर्छ, पार्टीको एउटा आफ्नो सङ्गठनात्मक पद्धति हुन्छ, पार्टीका आफ्ना अब दायराहरू छन् सङ्गठन सञ्चालनका, त्योभन्दा बाहिर त कोही पनि जाने सुविधा कसैलाई पनि हुँदैन नि।
अहिले चर्चाको विषय चाहिँ फरक मत राखेकै आधारमा कारवाही भन्ने पनि सुनिन्छ नि त अध्यक्षज्यू।
फरक मत राख्दा कारवाही हुँदैन, आफ्ना फरक मत सङ्गठनभित्र ठिक ढङ्गले राख्न पाइन्छ, हामी पनि सबै कुरामा सहमत छैनौँ, तर हाम्रा असहमतका कुराहरू हामी बजारीकरण गर्दैनौँ नि, हामी पार्टीभित्रै राख्छौँ, पार्टीभित्रै छलफल गर्छौँ, पार्टीको अनुशासनको दायराभित्र छलफल गर्नुपर्छ। अब अनुशासनको दायरा उल्लङ्घन गर्दा त जोसुकै होस्, समाजले नपचाउने र सङ्गठनले नरुचाउने खालका कामहरू गर्दा त जोसुकै पनि अनुशासनको दायरामा बस्नुपर्छ।
अहिले अलिकति जुनसुकै पार्टीमा, मैले नेकपा एमालेको मात्रै प्रसङ्ग उठाइनँ, विशेष तपाईँलाई एमालेकै कुरा उठाउँछु, अहिले गुटबन्दी चाहिँ अलिक बढ्दै अलिक मौलाउँदै गएको तल्लो लेभलसम्म, एकले गरेको कुरा अर्काले नरुचाउने, उसको आलोचना गर्ने, विभिन्न समूहहरू निर्माण गर्ने, त्यस्तो देखिन्छ नि अध्यक्षज्यू, यो यसको अन्त्य कतिको आवश्यकता छ?
अहिले नेकपा एमालेको केन्द्रमा कुनै पनि समस्या छैन।
हजुर,
अहिले समस्या बरु नेकपा एमालेको हामी तल ग्रासरुटमा कार्यकर्ताहरूलाई वैचारिक हिसाबले, सैद्धान्तिक हिसाबले हामीले हाम्रा विचारहरू चाहिँ सही ढङ्गले सम्प्रेषण गर्न चाहिँ सकेका छैन, त्यो साँचो कुरा हो।
हजुर,
केन्द्रमा एकमत छ, कमरेड केपी ओलीले नेतृत्व गर्नुभएको छ, पार्टी केन्द्रीय कमिटीले हामीलाई नेतृत्व गरेको छ, त्यो अनुसार प्रदेश र जिल्ला तह हुँदै हामी स्थानीय तहसम्म साङ्गठनिक रूपले अत्यन्तै मजबुत रूपमा काम गरेका छौँ। अब यसभित्र स्वाभाविक रूपमा यो एउटा जीवन्त पार्टीभित्र विचारहरूका श्रृङ्खलाहरू चाहिँ होइन यो ठिक या यो ठिक भन्ने कुराहरूको बहसलाई नै गुटबन्दी बुझ्नु बेठिक हुन्छ, र अहिले तल्लो लेभलमा चाहिँ एउटा समस्या छ, त्यो साँचो हो, म किन ग्रासरुटमा काम गरिरहेको छु, त्यो के हो भन्दा विचारधारात्मक हिसाबले जब यो पार्टीसँग समावेश गरेर नेकपा बनायौँ, त्यो नेकपा कालपछि हामीले वैचारिक धारको कामलाई जसरी सघन रूपमा तलब कार्यकर्ताको बिचमा पुर्याउनु पर्ने हो ग्रासरुट लेभलमा, त्यो कामको अभाव चाहिँ एमालेभित्र छ, र अहिले हामीले त्यसलाई सबभन्दा उच्च प्राथमिकतामा राखेर अब विचारधारात्मक काममा जोड दिएर लान्छौँ। त्यो अहिले यहाँले उठाउनु भएको कुराहरू चाहिँ वैचारिक कामको अभावमा केही समस्याहरू तल कार्यकर्ताका मनमुटावहरू चाहिँ तल प्रकट भएको छ र अलिक छताछुल्ला भएको छ, यहाँले देख्नुभएको कुरा त्यो हो, त्यो गुटबन्दी चाहिँ होइन।
अब अन्त्यमा अध्यक्षज्यू, जस्तै अहिले जुन दुई दलीय संयन्त्रहरू बनेका छन्, यी संयन्त्रहरू विकाससँग जोडिन्छन् या यी संयन्त्रहरूले जनतालाई कतिको भरोसा दिलाउँछन् र कामहरू अगाडि बढ्छन् भन्ने विश्वास गर्न सकिन्छ?
पहिलो हामी अब यो व्यवस्थाको रक्षा, व्यवस्थाको विकास, अहिले जे हामीले प्राप्त गरेको उपलब्धि हो, यसको संस्थागत उचाइ कसरी कायम गर्ने भन्ने कुरा चाहिँ मेजर कुरा हो पहिलो।
हजुर,
दोस्रो कुरा अहिले भइरहेका जति पनि विकास निर्माणका कामहरू छन्, संयुक्त रूपमा सरकार गठन भएको छ र संयुक्त रूपमा सरकारलाई ध्यानाकर्षण गराउने र स्थानीय विकासका सवालहरूलाई, अधुरा रहेका विकास निर्माणका कामहरूलाई उच्च प्राथमिकताका साथ लिएर जाने दोस्रो कुरा हो। तेस्रो कुरो अब विकासमा पनि विकास भने त्यही पूर्वाधार भन्ने बुझिन्छ, अब नागरिकहरूलाई खास गरिकन जल्दा बल्दा इस्युहरू छन्, ती इस्युहरू तल तलै विवादित भएर पनि रहेका छन्, अब स्थानीय तहमै पनि अब कतिपय दलीय कारणले या अन्य कारणले नमिलेका विषयहरू छन्, ती विषयहरूलाई मिलाएर जनताका सरोकारका विषय, ती विषयहरू जस्तो अहिले अघि पनि मैले भने भूमिको विषय होइन, यस्ता लगायतका विषयहरूमा सरकारलाई दुई दलीय संयन्त्रको माध्यमबाट अरू दलहरूलाई पनि विश्वासमा लिएर, फेरि यो दुई दलीय भने चाहिँ कुनै निरङ्कुश संयन्त्र होइन, अरू दलहरू समेत पनि जो संसदीय प्रणालीमा विश्वास राख्छन्, जोसँग यो लोकतन्त्रको निम्ति चाहिँ रगत पसिना बगेका छ, ती सबैको विश्वासमा सरकारको ध्यान आकर्षण गराउने र स्थानीय तहलाई पनि प्रभावकारी सञ्चालन गर्ने कुरामा मद्दत पुर्याउने, नीतिगत इनपुट दिने, हामी बाहिर अब धेरै देखा परेर अहिले भइरहेका प्रणालीमा हस्तक्षेपकारी भूमिका होइन, सहजीकरणको भूमिकाबाट हामी जनसरोकारका विषयहरूलाई स्थापित गरेर लिएर जाने कुरामा नै यो संयन्त्र प्रभावकारी रूपमा चाहिँ परिचालित हुन्छ तल वडा तहसम्म।
हस्, अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गरिदिनु भयो र जनताका जिज्ञासाहरूलाई समाधान गरिने प्रयास गरिदिनु भयो। यो समय प्रदान गर्नुभएकोमा अध्यक्षज्यू यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
समय र मौकाको लागि यहाँलाई धन्यवाद छ।
हस्, उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका झापा जिल्ला अध्यक्ष प्रेम गिरी। अहिलेको दुई दलीय संयन्त्र गठनको कारण र पार्टीका विभिन्न गतिविधिका बारेमा जानकारी गराउनु हुँदै हस् त अहिलेलाई अर्जुनधारा खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको फरक विषयवस्तु लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।